नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुन्दै आएका छौं। आज पनि हामी बर्बरीको उपन्यासको वाचन लिएर आएका छौं। बर्बरीको उपन्यासको भूमिकामा प्रदीप नेपाल लेख्नुहुन्छ, यो एउटा राजनीतिक उपन्यास हो, त्यसैले यो राजनीतिक साहित्य हो, तर यो कुनै दस्तावेज होइन र दस्तावेजका बोझिल प्रसंगहरूलाई मैले यसमा प्रवेश गर्न दिएको पनि छैन, तर यसलाई राजनीति बाहिर राख्नु भनेको उपन्यासको मर्ममाथि खड्ग प्रहार गर्नु हो, त्यसैले यसलाई राजनीतिकै मियोमा राखेर पढिदिनुहुन म सम्पूर्ण पाठक समक्ष अनुरोध गर्न चाहन्छु। प्रदीप नेपालको बर्बरीको उपन्यासको छैठौं तथा अन्तिम श्रृंखला वाचन अब सुनौ। गौरव र गुणनिधि सँगसँगै बालवाटारको ढोकाबाट बाहिर निस्के। दुवैको मन उदास थियो। बिगार्ने भए फटाहरूले किशुनजीलाई, गुणनिधिले सुस्केराको भाकामा भन्यो, गौरवजी किशुनजीलाई काठमाडौँको क्षेत्र एकतर्फी रूपमा छाड्न मिल्दैन। एकतर्फी त छाड्नै सकिन्न, गौरवले अड्किएर भन्यो, बरु भोलि तपाईँ एक्लै भेटेर कुरा गर्नुहोस् न सुनसरी र काठमाडौँको सहकार्यका बारेमा। दुवै पार्टीले एकअर्काको अध्यक्षलाई सम्मान गरेको देखिने गरी क्षेत्र छोड्न सकिन्छ। गौरव फेरि एकछिन रोकियो। सुनसरीको एक नम्बर क्षेत्र जित्न हामीलाई कुनै गाह्रो हुँदैन, तर यहाँ किशुनजीलाई जित्न सजिलो होला जस्तो मलाई लाग्दैन, र हाम्रो महासचिव काङ्ग्रेसका महामन्त्रीभन्दा काङ्ग्रेसका सभापतिलाई सहकार्य गर्न सकिने ठान्नुहुन्छ। महासचिवको सोचाइ सही हो। म फेरि एकपल्ट किशुनजीसँग भेटेर सबै कुरो प्रष्ट राख्ने कोसिस गर्छु। गुणनिधि शर्माको स्वर नाम्चेको बतास जस्तो चिसो थियो। आवश्यक पर्दा भोलि फेरि भेटौँला, आजलाई बिदा पाऊँ, गौरवले भन्यो। नमस्कार गौरव। भाटपटिनीको बाटो भएर सरासर बर्बरिक बस्ने घरतिर लाग्यो। साँझ शान्त थियो, बर्बरीको कोठा पनि शान्त थियो। बर्बरीक बेतको कुर्चीमा बसेर कुनै किताब पढिरहेको थियो। गौरव नजिकैको कुर्चीमा फ्यात्त बस्यो। तपाईँको अनुहारले कुरा बिग्रियो भनेर मलाई भनिरहेछ, बर्बरीकले भन्यो। भट्टराईजीले सहकार्यको प्रस्ताव भन्ने शब्दावली सुन्ने बित्तिकै हुन्न हुन्न भन्नुभयो। तैपनि मैले गुणनिधिलाई अनुरोध गरेको छु, कम्तीमा पनि दुई पार्टीका अध्यक्ष बीचको निर्वाचन क्षेत्रमा सहकार्य गराउन नेताहरूलाई मनाउनुहोस् भनेर, तर मैले मन मारिसकेको छु। तपाईँले कसरी कुरा राख्नुभयो, गौरवले बालोटारमा भएको वार्ता र वातावरणको विवरण पनि सुनायो। उसले विदाईको क्षणमा गुणनिधि शर्माको अनुरोध र आफ्नो जवाफ पनि जस्ताको तस्तै सुनायो। हामी एक नम्बर जित्न सक्छौँ, बर्बरिकले सोध्यो। कठिन छ, तर हजारको आसपासले जित्छौँ, गाउँ सबै जित्छौँ, नगरमा काङ्ग्रेसले जित्छ, हाम्रो मत पनि सन्तोषजनक आउँछ। चिया खाने हो, बर्बरिकले सोध्यो। खाउँ, गौरवले एकछिन अड्केर भन्यो। एकचोटि गणेशमान सिम्मसँग पुग्ने हो, मेरो एउटा सूत्र छ राम्रै, पहिले काठमाडौँ पढ्दादेखिको साथी हो, बा भन्छ गणेशमानलाई। गणेशमानजीलाई पुरै बाहिर पारिसकेका छन् यिनीहरूले। त्यसले के बिगार्छ र? काङ्ग्रेसभित्र परिवर्तनको धारको नेतृत्व गर्ने बुढा तिनै हुन्। आफूले पाएको प्रधानमन्त्रीको पद सर्लक्क कृष्णप्रसाद भट्टराईको पोल्टामा हालिदिने पनि तिनै हुन्। त्याग र सम्मानको भावना छ तिनीभित्र। अहिले कुनै परिणाम ननिक्ले पनि पछि काम लाग्छ। कोइरालाले जसरी माले मसाले मण्डले एकै हुन् भनेर तिनले कहिले भाषण गरेका पनि छैनन्। काङ्ग्रेसभित्र अहिले चलिरहेको दक्षिणपन्थी धार कोइरालाले बोकेका छन्। अहिंसाका पुजारी भट्टराईले यथास्थितिको जिम्मेवारी लिएका छन् भने गणेशमाले नै परिवर्तनको प्रतिनिधित्व गरिरहेका छन्। अहिले बनेको सम्बन्धले नेपाली राजनीतिमा दीर्घकालीन असर पुर्याउन पनि सक्छ। तपाईँलाई त्यस्तो लाग्छ भने भेट हुन्छ, भेट्दा हुन्छ। चिया पिएर गौरव घरबाट बाहिर निस्कियो। राजनीतिका ज्योतिषीहरू सम्पूर्णतामै असफल भए। दुलोबाट निस्केको भने हियाएको पार्टीले नेपाली काङ्ग्रेसलाई कडा चुनौती दियो भन्न करे लाग्यो सबैलाई। हप्ता दिन अघि र पछिका पत्रिकाहरूको समाचार ठ्याक्कै 180 डिग्री फन्को मारे। दुलोबाट निस्केको त्यो पार्टीले डबल डिजिट दुई अङ्क पनि टेक्दैन भने नेपाली महापण्डितहरू काङ्ग्रेसलाई टक्कर दिने गरी दोस्रो भएको परिणाम सुनेपछि दङ्गदास परेका थिए। चुनावको विश्वास हुँदो रहेनछ। चुनावको परिणाम सुनेपछि महापण्डितहरूले निष्कर्ष निकाले। प्रधानमन्त्री समेत रहनुभएका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई बर्बरिकले हराइदिएको थियो काङ्ग्रेसको गढ भनिएको काठमाडौँको क्षेत्र नम्बर एकमा। मनको कुनै कुनामा पनि तिनले यस्तो कल्पना गर्न सकेका थिएनन्। स्वयं बर्बरिकका लागि पनि क्षेत्र नम्बर एकको निर्वाचन ठूलै प्रतिष्ठाको विषय बनेको थियो। आफूले पटक पटक अनुरोध पठाउँदा पनि काङ्ग्रेस सभापतिले त्यो अनुरोधलाई सम्पूर्णतामै तिरस्कार गरेको हुनाले उसको मन भाँचिएको थियो। एक नम्बर जित्नै पर्छ निकटस्थहरूलाई बर्बरिकले भनेको पनि थियो, किनभने उसकै पार्टीभित्रबाट एक नम्बरमा आफ्नो पार्टीको पराजय होस् र किसिमजीले जितुन् भन्ने प्रचार पनि चलाइएको थियो। संसद सुरु भयो। नेपालको इतिहासमा 32 वर्षको रिक्ततापछि लामो आन्दोलनमा रापिएका नेता प्रजातन्त्रको सन्देश बोकेर गाउँ गाउँमा गीत गाउँदै उभिएका शिक्षकहरू समेटिएको त्यो संसद पाका राजनेता र उत्साही युवा सांसदले भरिएको थियो। त्यसैले त्यो संसदले राम्रो काम गर्छ भन्ने सबैलाई लागेको थियो। तपाईँले नै संसदीय दलको नेतृत्व गर्नुहुन्छ भन्ने धेरैलाई लागेको थियो, लेखकले बर्बरिकलाई सुनायो। तर तपाईँ नेता त के उपनेता पनि हुनुभएन, किन यस्तो गर्नुभयो? नेता हुन मैले सुहाउँदैन, पर्वेकले सम्झाउने पारामा भन्यो। हाम्रो अध्यक्ष उमेर राजनीति र सङ्घर्षको हिसाबले हामी कोही भन्दा माथि हुनुहुन्छ, त्यसैले मैले उहाँलाई दलको नेता प्रस्ताव गरेको हो। रह्यो उपनेताका कुरा, हाम्रा केही साथीको अत्यन्तै चर्को माग रह्यो उपनेतामा, त्यसैले मैले त्यसलाई पनि छोडिदिएँ। त्यसले त तपाईँको संसदीय भूमिकालाई कमजोर बनाउँदैन, भूमिका पद निर्धारण गर्दैन। भूमिका निर्धारण गर्ने भनेको निष्ठा र क्षमताले हो। सिंहको संसदले एक दिन मेरो यो मान्यतालाई आत्मसात गर्छ भन्ने मलाई लागेको छ। यहाँ चाहिँ तपाईँले गल्ती गर्नुभयो, बर्बरिकसँग झ्याम्मिएको लेखकले निष्कर्षै सुनायो। खिसिक्क हाँस्यो बर्बरिक। संसदको पहिलो सत्रमा बर्बरिकले बोल्यो, जमाएर बोल्यो। पहिलो संकेत बत्ती बलेपछि उसले आफ्नो प्रस्तुतिकै बीचमा भन्यो, सभामुख महोदय, पहिलो संकेत बत्ती बलिसक्यो, मेरा त धेरै कुराहरू बाँकी नै छन्। सभामुख, सांसद, कर्मचारी र पत्रकार एकछिन छक्क परे। तर बर्बरिकले त्यो आश्चर्यलाई व्यवस्था गर्दै भन्यो, नेपाली काङ्ग्रेसले बहुमत ल्याएर उसले सरकार चलाउँदैछ, अब हामी विपक्षमा बसेर विपक्षी बेन्चमा बसेर रचनात्मक भूमिका खेल्नका लागि तयार छौँ। यदि सरकारले जनताका लागि राम्रा कामहरू गर्छ भने त्यसप्रति हाम्रो सकारात्मक दृष्टिकोण रहनेछ, होइन उसले नकारात्मक कामहरू गर्यो भने हामी त्यसको तत्काल प्रतिवाद गर्नेछौँ। सत्तापक्षका साथीहरूलाई पनि म सन्देश दिन चाहन्छु। तपाईँहरूले कुन सत्य सम्झिरहनुपर्छ भने हामीले जति जनताको समर्थन प्राप्त गरेका छौँ त्योभन्दा बढी जनताको समर्थन प्राप्त गर्नेहरू अढाई फिट देब्रेतिरको लहरमा बसिरहेका छन्। उनीहरू निरङ्कुशता र अत्याचारको विरोध गरेर यहाँसम्म आएका हुन्। तपाईँहरूले थाहा पाउनुपर्छ जनताले तपाईँहरूलाई प्रतिपक्षमाथि शासन गर्ने अधिकार दिएका छैनन्। तपाईँलाई त सरकार चलाउने अधिकार मात्र दिए। राम्ररी बुझ्नुहोस्, बन्दुकको बलमा देशमा रचाइ गर्न हिजोका राजाले पनि सकेनन्, आजका तपाईँहरूले पनि सक्नुहुन्न। बन्दुकले मृत्यु दिन्छ, विजय होइन, र अन्तिम निष्कर्षमा त्यो मृत्यु विपक्षी होइन, स्वयंको हुनेछ। बर्बरिक बोलिरह्यो तर सङ्केत सूचक बत्ती बलेन, लट्ठ परे जस्तो भयो सभा भवन। सभामुख महोदय, यहाँले मलाई थोरै भए पनि अतिरिक्त समय उपलब्ध गराइदिनु भयो, यसका लागि धन्यवाद। बर्बरिक बस्यो। सांसदहरूको ढ्यापढ्यापले सभा भवन गुन्जायमान भइरह्यो। अतिरिक्त समयसम्मै नयाँ नौलो केही थिएन। सधैँ जसरी 7:30 बजे साँझ ओर्लियो थाल्यो काठमाडौँ सहरमा। लेखक काँधमा फुर्के झोला बोकेर हस्याङ फस्याङ गर्दै हिँड्दै थियो सडकमा। उसको गतिले उसको गन्तव्य पनि निर्धारित गरिसकेको थियो। बर्बरीको डेरामा पुगेपछि बैठकमा राखेको बेतको कुर्सीमा ढ्यास बस्यो लेखक। दिदी, एक कप मिठो चिया खाउँ, खानुपर्ने त लड्डु थियो तर आजलाई चियाले चित्त बुझाउँ। के भयो त्यस्तो? सीताले सोधी। के भएन भन्नुहोस् न, अनौठो भयो। भीष्मजीले आमसभालाई जसरी लठ्याउनुहुन्थ्यो शब्द शब्दको चिरफार गर्ने मान्छेहरू बसेको संसद पनि त्यसै गरी नै लठियो। आजभोलि लेखकको ड्युटी मेरो गीत गाउने काममा सीमित भएको छ सीता, लेखकको कुरा सुन्नतिर नलागी चियापानीको काममा लाग। बर्बरिकले केही पनि नभए जस्तो गरी भन्यो। तपाईँ त बोल्नुभयो अनि हिँड्नुभयो, लेखक एकछिनका लागि रोकियो। दिदी, चमत्कारको ज्ञान त मैले पो बोकेर आएको छु। आज भीष्म कमरेडले आफूलाई प्रतिपक्षको वास्तविक नेता साबित गर्नुभयो। आज पत्रकारहरूले एकजना जबरजस्त नेता संसदमा उभिएको महसुस गरे। प्रतिपक्षका सांसदहरूले पनि आफूले एउटा योग्य नेता पाएको अनुभव गरे। पत्यार लागेन है भाइ मलाई त, नेपालका सबै दलका नेताहरूले भीष्मजीलाई नेता मान्ने कुरो पत्याउने कुरो पनि हुँदैन, सीताले भने। नेता भनेर मैले अध्यक्ष उपाध्यक्ष महासचिव सचिवको कुरो गरे होइन, लेखकले पनि आफ्नो कुरा भन्न छाडेन, आफ्नो मनको कुरा भनिदिने मानिसका रूपमा उनीहरू सबैले लिएको मैले थाहा पाएँ। कुनै सांसदलाई जस नदिने पत्रकारले समेत यो मान्छेले संसद पनि खाने भयो भनेर सकारात्मक टिप्पणी गरेको मैले सुने। हामीलाई उपलब्ध गराइएको काठेघरको सानो कोठामा आज तपाईँको गीत नगाउने पत्रकार नै थिएनन्। अर्को एउटा गम्भीर कुरो पनि सुन्नुहोस्, मैले गुणनिधिको मुखबाटै सुनेको, गुणनिधि सभामुखका पनि साथी हुन्। संसद सकिएपछि सभामुखको कक्षमा तपाईँका बारेमा भएको छलफलको तस्विर चित्र गुणनिधिजीले मलाई दिएका थिए। तपाईँहरूको दलको प्रमुख सचेतकले बर्बरिकजीलाई कम्तीमा पनि महिनाको दुईपटक संसदमा बोल्न दिनुपर्ने भयो भनेर सभामुखसँग अनुरोध गरेदिए। तपाईँहरूको संसदीय दलको नेता प्रतिपक्षको नेता हुनुहुन्छ, उहाँले समय पाइहाल्नुहुन्छ। उहाँबाट पुगेन भने हामीले दलको उपनेताका लागि पनि अलग्गै व्यवस्था गरेका छौँ। फेरि पार्टीको महासचिवका लागि अलग्गै समय माग गर्न अलिक मिलेन भनेर सत्ताधारी दलको सचेतकले छलफलको ढोका लाउन खोजे रे। तपाईँहरूको सचेतकले बर्बरिकजीलाई बोल्ने समय दियो भने हाम्रो संसदलाई नै फाइदा हुन्छ भन्ने मेरो प्रस्ताव हो, यहाँलाई अमान्य नहुनुपर्ने हो भनेर निवेदनको भाकामा प्रस्ताव गरे रे। त्यसपछि सभामुखले भने रे, बर्बरिकजीको प्रस्तुतिबाट म पनि प्रभावित भएको छु, उहाँको प्रभावशाली वक्तृत्व शैली र तथ्यहरूको विवरणले मलाई धेरै छोएको छ, त्यसैले आज मैले उहाँलाई पुरै 10 मिनटको समय दिएँ, तर अहिले त्यसको टुङ्गोमा नपुगौँ, हामी छलफल गरौँला भने रे। अब त तपाईँहरूलाई पत्यार भयो होला नि, यति सुनेपछि त पत्याउनै पर्यो, सीताले चिया बनाउँदै परैबाट भने। अलिअलि तेल बेसार पनि पऱ्यो होला होइन लेखक? बर्बरिकले मुस्काउँदै सोध्यो। दौ, तपाईँलाई तेल बेसार दलेर मैले अरू थप के पाउनु छ र? तपाईँहरूको पार्टीले काका काकी र दिदी बिनाजुलाई लागिसकेकै छ। भीष्म कामरेड भनेपछि उहाँहरू ज्यान दिन पनि तयार हुनुहुन्छ। म मुक्त पन्छी, मलाई राजनीतिको गुन्द्रुक खानु पनि छैन। मैले त तपाईँको जिम्मेवारी बढ्यो है अब भनेर सचेत मात्रै गराएको हो। लु यसै खुसियाली म मिठो चिया खाउँ, सीताले चियाको कप बर्बरी र लेखकको अघि सार्दै भनी। सार्वजनिक मञ्चमा दाई गरेको आफ्नो पतिको संसदीय भूमिका जान्ने उत्सुकता सीताको मनभित्र टुसो भनेर पलाएको थियो। त्यसैले उसैले भने, लेखक भाइ त्यसो भए आज भीष्मजीको बोलीमा सदन गर्मायो होइन त? दिदी तपाईँ पनि त्यहाँ उपस्थित भएको भए छक्कै पर्नुहुन्थ्यो, लेखकले रौसिँदै भन्यो। उहाँले सबै मुद्दामा काङ्ग्रेसलाई भित्तैमा पुर्याइदिनु भयो। पञ्चायतको मूल्याङ्कन गर्दै उहाँले भनिदिनु भयो, निरङ्कुशता नभएको भए, जनतामाथि तानासाई नलादिएको भए, जनतालाई अधिकारबाट वञ्चित नगरिएको भए, मान्छेलाई रोग भोक र अशिक्षाको खाडलमा जाग्न भागीरथ प्रयत्न नगरेको भए पञ्चायत ढल्ने नै थिएन। अहिलेका प्रधानमन्त्री कम्युनिस्ट फोबियाबाट ग्रसित हुनुहुन्छ र उहाँले त्यही गरिरहनु भएको छ। पञ्चायतले आफ्नो अवसानका लागि जे जे गरेको थियो, सभामुख महोदय म बेलबारीका निर्दोष जनतामाथि भएको गोलीकाण्डको चर्चा गर्न खोजिरहेको छु। आफ्नो पार्टीलाई मत नदिएर नेकपा एक कथित अपराधमा प्रधानमन्त्रीले यो गोलीकाण्डको ताण्डव मचाउनु भएको हो। बहुमतको जति धम्की दिए पनि उहाँ निरङ्कुशतन्त्रकै पुजारी हुन चाहनुहुन्छ भने उहाँलाई पनि जनताले पञ्चायतको इतिहासतिर फर्काइदिनेछन् भन्दा मलाई दिदी पत्रकार दीर्घामै ताली पड्काउँ जस्तो लाग्यो। खै भाइ यति नै भने मेरो लागि कुनै नौलो कुरा भएन, सीताले भने। यति मात्रै भए म पनि ताली बजाउन मन बनाउने थिइनँ, लेखक रौसी हो। क्या मजाले दनक दिनुभयो विष्णुजीले। उहाँले भन्नुभयो, सभामुख महोदय हामीले मिलेर फालेको पञ्चायतले पनि आफूलाई प्रजातान्त्रिक नै भन्थ्यो, आजका प्रधानमन्त्रीले पनि आफूलाई प्रजातान्त्रिक भनिरहनु भएको छ। केवल ओठे भक्ति देखाउँदैमा कोही प्रजातान्त्रिक हुँदैन। त्यसै बेला यति बेला म यो रोस्रोमा उभिएर बोलिरहेका बेला हाम्रो देशमा प्रजातन्त्र मानवाधिकार स्वतन्त्रता र स्वाधीनता जस्ता कुराहरू केवल नेपाली शब्दकोशमा मात्र परिचित भएर बाँचेका छन्। यो पनि कुनै नौलो कुरा भएन, सीताले हाँसो गरी। लेखकले भन्यो, दिदी जसको सिङ्गो बसोबास भीष्मजीसँग भइरहन्छ त्यसका लागि उहाँका कुन कुरा पो नौलाउँदा हुन्। लेखकले हाँस्दै भन्यो, त्यसैले अब म पनि आफ्नो अन्तिम भनाइ राख्दै यहाँहरूसँग विदा माग्दछु। सभामुख महोदय समय दिनुभयो यसका लागि धन्यवाद, तर मैले यो रोस्ट्रमबाट बोलेका कुराहरू दिएका उदाहरणहरू भैँसीको अगाडि बाँसुरी बजाए जस्ता नहुन्। धन्यवाद। यसपालि भने बर्बरी काँस्यो, लेखकलाई क्यारिकेचर गर्न पनि आउँदो रहेछ, व्यङ्ग्य गर्न पनि आउँदो रहेछ। अब ख्यालठट्टा बन्द, अलिकति कामको कुरा गरौँ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलास, दार्चुलाको नयाँ नेपाल एफएम, बैतडीको रेडियो सनशेर, अछामको रेडियो रामारोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोहलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसैगरी गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलिवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुनथर एफएम, सर्लाहीको रेडियो एकता, डुकडुकी एफएम र मुक्तेश्वर एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी आज प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। त्यसो भए सबै समाप्त भयो। अब पिरोलिएको स्वर थियो यो, अब के बाँकी रहेर उत्तर पनि प्रतिप्रश्न थियो। सत्य पत्ता लगाउन तपाईँहरूले विशेष चासो देखाउनु नै भएन, लेखकले उद्विग्न नभई आरोप लगायो। यति बेला ऊ आफ्नो अगाडि बसेका र बर्बरीको हत्यापछि प्रमुख बनेका तीनजना नेताहरूसँग बहस गर्दै थियो। प्रोटोकलमा महासचिव र पोलिट ब्युरो सदस्यमा विभाजित भए पनि बर्बरीक पछि पार्टीलाई सम्हाल्ने यिनै तीनजना नेता योग्य हुन्छन् होला भन्ने अनुमान लेखकले गरेको थियो। त्यस्तो होइन लेखकजी, हामीले गर्न सक्ने जति काम गऱ्यौँ, तर राजनीतिक हत्याको खोजी त्यति सजिलो हुँदो रहेनछ। तपाईँलाई थाहै छ, हामीले लन्डनसम्म लगेर भिसेर टेस्ट गरायौँ। बार्निस सुँगाइएको आशंका प्रयोगशालाले गरेको छ। त्यो बार्निस मान्छेलाई बेहोस पारेर मार्ने तहसम्मको घातक हुन्छ अरे। हुनसक्छ कसैले बीच बाटोमा गाडी रोकेर उहाँहरू दुवैलाई कब्जामा लिएर बार्निस सुँगाएको होस्, तर त्यो बार्निस कसले सुँगायो भनेर पत्ता लगाउने हामीसित कुनै संयन्त्र छैन। लामालाई सरकारले जेलमा राखेको छ। ऋषिकेश शाहजीले त्यसलाई मानवाधिकारको मुद्दा बनाएर लामालाई सुरक्षा कवच पहिराइदिएका छन्। आज एमालेलाई सिद्ध्याउने अपराधी मानसिकताले भोलि तपाईँ मानवाधिकारवादीलाई सुरक्षा दिन्छ भन्ने कल्पना नगर्नुहोस् भनेर सम्झाउने कोसिस पनि गर्यौं, तर हाम्रो केही लागेन। उनले हामीलाई स्वतन्त्र ढंगबाट सोधपुछ गर्न पनि दिएनन्। उग्र कम्युनिस्ट विरोधी सुशासनको नाम पनि उठेको छ यो षड्यन्त्र जन्माउनेको आशंकाको घेरामा, लेखकले विवेकको कुरा काट्दै भन्यो। यो हत्याकाण्डपछिको तनावबाट रिल्याक्स गर्न नेपालका गृहमन्त्रीलाई लिएर ऊ शुक्लाफाटातिर लागेकी थिए भन्ने जानकारी पनि अखबारमा आइसकेको थियो। चिनिया क्रान्तिको विरोध गर्दै पश्चिमतिर लागेकी सुशान कम्युनिस्ट सखाप अभियानको सदस्य भएर नेपाल छिरेकी हो भन्ने सामान्य विश्लेषण पनि तपाईँहरूले गर्नुभएकै होला। कम्युनिस्ट शब्द सुन्ने बित्तिकै वाकवाकै लाग्ने सुशान नेपालमा नयाँ उचाइबाट कम्युनिस्ट आन्दोलनको विकास हुने सम्भावना देखेर यता आएकी हो भन्ने जानकारी पनि तपाईँहरू सबैलाई थाहा भएकै थियो होला। सिङ्गो मुलुक समवेदनाको सुस्केरा काटिरहेको समयमा छानबिनको काममा असहयोग देखाउँदै सुशानको पछि पछि सैर सपाटामा लाग्ने गृहमन्त्रीतिर तपाईँहरूको चासो गएको देखिएन। तपाईँहरू प्रधानमन्त्रीको विरुद्ध एकोरिएर लाग्नुभयो, तर सुरक्षा र शान्तिको प्रमुख जिम्मेवारी बोक्ने गृहमन्त्रीतिर तपाईँहरूले आँखै लाउनु भएन। हामी लन्डनको प्रयोगशालाको रिपोर्टमा विश्वस्त भएर खोजी कार्यमा लागेका थियौँ। त्यो दिनको दर्केझरी, 5 किलोको चिया पसल र त्यहाँबाट दासढुङ्गा पुग्दाको दूरी, त्यहाँ मान्छे लुकेर बस्ने ठाउँको खोजीमा हामीले आफूलाई केन्द्रित गर्यौँ। हत्याको एकमात्र साक्षीलाई मानवाधिकारको नाउँमा शाहजीले छुनै नदिएपछि अनि ती शाहलाई प्रधानमन्त्रीले काखीमा च्यापेपछि स्वाभाविक रूपमा हाम्रो आक्रोश प्रधानमन्त्रीतिर केन्द्रित भयो। तपाईँले उठाउनु भएको गृहमन्त्रीतिर हामीले ध्यान पुर्याउन नसकेकै हो, गिरीशले लेखकको कुरा सकार्दै भन्यो। जति समय भिड्किँदै जान्छ उति हत्याका प्रमाणहरू पनि हराउँदै जान्छन्, लेखकले तिनैजना नेताहरूको अनुहारमा पालै पालो हेर्दै भन्यो। राजनीतिक हत्याका अपराधी पत्ता लगाउने काम जटिल हुन्छ भनेर कम्तीमा पनि तपाईँहरू अल्छी भएर बस्न मिल्दैन। तपाईँहरूले आफ्नो तर्फबाट धेरै काम पनि गर्नुभयो, तर परिणाम प्राप्त नभइन्जेल त्यो धेरैको खासै अर्थ हुँदैन। अहिले तपाईँहरूको हातमा भिसेरा रिपोर्ट छ, त्यसले बार्निस सुँगाएको प्रमाणित गरेको छ, तर त्यसले त्यही सुँगाइएको बार्निसका कारण उहाँहरूको हत्या भएको र चालकले खोलामा गाडी खसाल्दा भीष्मजीको मृत्यु भइसकेको भनेर किटानी गरेको छैन। तपाईँहरू यही मुद्दामा केन्द्रित हुनुपर्छ। हत्या बार्ने सुँगाएकै कारण हुनुपर्छ। हत्यामा चालकको प्रत्यक्ष वा अप्रत्यक्ष हात हुन सक्छ। प्रत्यक्ष यस अर्थमा कि उसलाई किनिएको होस्, अप्रत्यक्ष यस कारण कि उसलाई धम्काइएको होस्। चालक आफैले अप्ठ्यारो स्थानमा गाडी रोकेर आफूभन्दा बलिया दुईजनालाई बार्ने सुगायो भन्नु मूर्खता मात्र हुन्छ। तर गिरीशजीले अनुमान गरे जस्तै कुनै बजारमा कुनै अप्ठ्यारो स्थानमा हत्याराले गाडीमा लिफ्ट लिएको हुनसक्छ। झमझम पानी परेको त्यो उदास दिनमा सडकमा अलपत्र परेर हामीलाई लैजाऊ लैजाऊ भनेर अनुनय विनय गरिरहेका नेपाली नागरिकलाई बर्बरिक र कुशलजीले गाडी रोक्न लगाएरै लिफ्ट दिनुभएको पनि हुनसक्छ। आफ्नो सुरक्षाप्रति अत्यन्तै लापरवाह र गरिब दुखी जनताप्रतिको गाढा स्नेह भीष्मजीको स्वभाव हो भन्ने हामी सबैलाई थाहा भइसकेको छ। यस्तो अवस्थामा तपाईँहरूले आफूलाई मुगलिङदेखि बधस्थलसम्म नै केन्द्रित गर्नुपर्छ। यति बेला प्रतिभाशाली कम्युनिस्ट नेताहरूको हत्याको अभियान आरम्भ भएको अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्यतर्फ पनि तपाईँहरूको ध्यान जानुपर्छ। दक्षिण अफ्रिकाका प्रतिभाशाली कम्युनिस्ट र नेल्सन मण्डेलाबाट भावी दक्षिण अफ्रिकाको योग्य नेताको परिकल्पना गरिएका क्रिस हानीको हत्यापछिको यो दोस्रो हत्या हो। बर्बरीको हत्यालाई क्रिस हानीको हत्याभन्दा कमजोर तहको बनाउन सकिँदैन। यी दुवै प्रतिभाशाली कम्युनिस्ट नायकहरू आफ्नो गोलार्धका सृजनशील एवं सचेत नायकहरू थिए। लेखक बोलिरह्यो, झर्को लाग्दा लाग्दै पनि नेताहरूले सुनिरहे। लेखकले बोल्दा बोल्दै आफूलाई सम्हाल्यो। कतै म नेताहरूको दिमाग त चाटिरहेको छैन एक्लै बकबक गरेर, उसले आफैसँग सोध्यो। नेताहरूले कुनै प्रतिक्रिया दिन नचाहेको, लेखकको कुरा काटेर बोल्ने प्रयत्न नगरेको, उसले बोली बिसार नेताहरूको अनुहारमा हेर्दा नेतात्रयले प्रतिक्रिया दिन चासो नदेखाएपछि लेखकले आखिरी प्रयत्न गर्दै भन्यो, सायद म तपाईँहरूलाई दिगदारी दिँदैछु। तपाईँहरू आफ्नो तर्फबाट कोसिस पनि गरिरहनु भएको होला, त्यसो गर्नु तपाईँहरूको राजनीतिका दायित्व पनि होला। लेखक एकछिन रोकियो। तर आज यो मेरो अन्तिम निवेदन हो। बर्बरिकजीका बारेमा मेरो चासो र चिन्ता तपाईँहरूको पार्टीसँग जोडिएर होइन, मेरो ज्ञान चेतनासँग जोडिएर बढेको हो। पहाड र तराई दुवैतिर एउटै जिल्लाको बासिन्दा भएर पनि त्यो चिन्ताको मात्र थपिएको होला। पार्टी राजनीति नगरेको भए पनि मलाई थाहा छ तपाईँहरू कोही बर्बरिक हुन सक्नुहुन्न। त्यसैले अब तपाईँहरूसँग बसेर कचकच गरेर तपाईँहरूको अमूल्य र मेरो अध्ययनको सामान्य समय खर्चिन म चाहन्न। हवस् त, नमस्कार। झन्चरको आक्रोश पोखिएला भनेर लेखक फटाफट बाहिर निस्क्यो। बिहानको 8 बजे पाटनको सडकमा भिड जमिसकेको थिएन। आक्रोशलाई चिसो हावाले मार्छ कि, लेखकले बिहानलाई धन्यवाद दियो मनमा नै। लेखकको मन पछिल्लोतिर फर्कियो। बर्बरीको अन्तिम दिनको अघिल्लो बिहान लेखकसँगै थियो भीष्मसँग। तपाईँले यात्राका सन्दर्भमा आफ्नो सुरक्षालाई पहिलो नम्बरमा राख्नुपर्छ। पार्टीको 5 औं महाधिवेशनले तपाईँलाई कार्यकर्ताको नेता तर सहकर्मीहरूको दुश्मन बनाइदिएको छ। पार्टीभित्रको सर्वोच्च निकायमा तपाईँले प्रस्ताव गरेको विचारको पक्षमा जम्मा जम्मी एक थान सहयोद्धाको मात्र समर्थन रह्यो। 13 जनाको स्थायी कमिटीमा 8 जनाको विरोध, 2 जनाको सुझाव र 1 जनाको दर्विलो समर्थन तपाईँले पाउनुभएको थियो। पार्टी बाहिर त तपाईँका दुश्मनहरूको एउटा ठूलै जमात तयार भइसकेको छ। कालमार्क्स लिभ्स इन नेपाल भनेर अमेरिकाको छातीमै ढुङ्गे अक्षर छापिएपछि त्यताको वक्रदृष्टि पनि तपाईँका गतिविधिमा नियालिन थालेको छ। 10 जनाले पनि जित्दैनन् भनेको चुनावमा तपाईँले आफ्नो पार्टीलाई 7 गुणा बढाएर प्रमुख प्रतिपक्ष बनाएपछि त्यो अन्तर्राष्ट्रिय बुर्जुवा नेतृत्व तपाईँसँग झनै बढी चिसिएको छ। देशभित्रै पनि भीष्मको गतिमा ब्रेक लाउन सकिएन भने नेपाल पनि पश्चिम बङ्गाल हुन्छ, पश्चिम बङ्गाल मात्रै होइन त्योभन्दा बढी दीर्घजीवी हुन्छ भन्ने बहस राजनीतिक वृत्तमा यति बेला चर्को गरी चलिरहेको छ। तपाईँको चिन्ता नाजायज छैन, तर महाधिवेशन पश्चात मसित एउटा ठूलो कार्यकर्ता पङ्क्तिसँगै उभिन आइपुगेको छ। हिजो तपाईँ र म देश दौडामा हिँडेको बेला तिरस्कारको आँखा तर्ने प्रहरीका अधिकारीहरू, जिल्ला जिल्लाका प्रशासकहरू यति बेला मलाई नमस्कार गर्ने भइसकेका छन्। बीचमा एकछिन रोकियो। वातावरण खालि नकारात्मक मात्र छैन, त्यसमा सकारात्मक सुवास पनि उठ्न थालेको छ। र पनि लेखकले जिद्दीको भाकामा भन्यो, बैरीहरू प्रत्यक्ष होइन परोक्ष ढङ्गले तपाईँलाई सिद्ध्याउने षड्यन्त्रमा लागिरहेका छन् भन्ने सच्चाइको ज्ञान तपाईँमा आउनु पर्यो। आफूप्रति यति साह्रो निष्प्रिय हुनु भएन। यसपालि म जाँदैछु, अहिले सबै व्यवस्थापन गर्ने समय छैन हामीसँग, बर्बरिकले भन्यो। तपाईँ आफ्नो प्रचार अभियानमा जुटिरहनुहोस्, म पोखरा र चितौरको कार्यक्रम सकेर काठमाडौँ फर्किन्छु, अनि बसेर कुराकानी गरौँला र पार्टीभित्रको सुरक्षा प्रणालीका बारेमा एउटा विधि निर्माण गरौँला। अहिले नै त्यो काम किन गर्न सकिँदैन, लेखकले जिद्दी गर्यो, किनभने हतारमा त्यस्तो काम गर्न सकिँदैन, बर्बरिकले सम्झाउने भाकामा भन्यो। भोलि बिहान म र कुशल कमरेड पोखरा जाँदैछौँ, गुरुजी पनि लामो समयदेखि मसँग हिँडिरहनु भएको छ, पोखरासम्म दुईजना साथीहरू जानुहुन्छ। पोखराको काम सकेर हामी पर्सि दिउँसो चितवन जान्छौँ। चितवनमा राष्ट्रिय स्तरको महिला भेलाको आयोजना गरिएको छ, त्यहाँसम्म पोखराबाट एकाध साथीहरूलाई साथमा लिइहालिन्छ। त्यहाँपछि बुटवल जानेर बुटवलबाट सिधै काठमाडौँ आउने कार्यक्रम बनाइएको छ। यतिका लागि स्थायी कमिटिको बैठक राखेर नयाँ निर्णय गर्न सकिँदैन, गर्नु पनि हुँदैन। तपाईँहरूले मलाई आफूप्रति आसक्ति भाव भएको नेताको चिनारी गराउने मौका पनि दिनुहुँदैन। यस विषयमा तपाईँले मलाई सम्झाउने काम नगर्नुहोस्, लेखकले भन्यो। यो काम अनावश्यक परिश्रम मात्र हुनेछ, तपाईँले सायद आफूले गरेको कामको गम्भीर्य अझै बोध गर्न सक्नुभएको छैन। अहिले राजाले जति मिठो मुखले तपाईँसँग बोले पनि नयाँ संविधानमा भएका त्रुटिहरू केलाउँदै तपाईँले उठाउनुभएका मुद्दाहरूले तपाईँ गणतन्त्रको परेदार हो भन्ने कुरा उनले बुझिसकेका छन्। यस्तो स्थितिमा उनी तपाईँप्रति मित्रभाव राख्नुपर्ने आवश्यकता पनि देख्दैनन्। यो चुनावमा कम्युनिस्ट पार्टीले पाएको दर्विलो समर्थनको मूल अभियन्ता तपाईँ हुनुहुन्छ भन्ने पनि सबै खाली बढीले महसुस गरिसकेका छन्। नराम्रो नठान्नुहोला, लेखक एकछिन रोकियो। नराम्रो नठान्नुहोला, तपाईँ आफ्नै साथीहरूको बिचमा पनि सम्पूर्ण रूपमा सुरक्षित हुनुहुन्न भन्ने मलाई लाग्दैन। तपाईँको विकासको वेगले तपाईँका धेरै समकालीनहरूलाई झस्काएको छ। यस विषयमा तपाईँ मेरो निष्कर्षसँग सम्पूर्णतामै सहमत हुनुहोला। तपाईँले उठाउनु भएको र महाधिवेशनबाट पारित गराउनु भएको सिद्धान्त कम्युनिस्ट पार्टीको प्रजातन्त्रीकरण होइन, नेपालको कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी भाषमा लगेर समाप्त गर्ने षड्यन्त्र हो भनेर चर्का वामपन्थीले पनि तपाईँलाई घाँसमा उम्रिएको हरियो सर्प भनेर समाप्तै पार्नुपर्ने शत्रुका रूपमा चिनारी गराइसकेका छन्। यी त झन् छेउकुनाका दुश्मन भए। तपाईँले राजपरिवार भनेको राजा रानी र युवराज युवरागी मात्रै हुन् भनेर दरबारीहरूको ठूलो पङ्क्तिलाई शत्रु बनाउनु भएको छ। राजालाई नागरिक हुने चुनौती दिनुभएको छ। यो राज्य मेरो मात्र हो भन्ने सामन्तका लागि यो चुनौती भनेको पञ्चायतकालको गाथागाथी ताक्ने मुद्दा सरको अपराध हो। लेखकले एकछिन बर्बरीको मुखमा निहालेर हेरेपछि भन्यो, म सायद धेरै देखिरहेको हुन सक्छु तर तपाईँको आफूप्रतिको व्यवहार सोच्न समेत नसक्ने लापरवाहीपूर्ण छ। अब तपाईँको लेक्चर समाप्त पारौँ, मैले वचन दिएँ यो भ्रमणबाट फर्किएपछि तपाईँका सबै खाले चिन्ताहरूलाई एकै ठाउँमा भेला गरेर म पार्टीमा छलफल गराउँछु, बर्बरीले भन्यो। बर्बरिक महाभारतको युद्धमा भाग लिन नपाएको एउटा शक्तिशाली पात्र हो। पारिवारिक हिसाबले बर्बरिक पाँच पाण्डव मध्येको दोस्रो भाइ भीमको नाति पर्छ। मायावी दानवी हिडिम्बा भीमकी पत्नी थिए। हिडिम्बातिरबाट जन्मिएको भीमको छोरो घटोत्कचको पौरख महाभारतमा छाएको छ। आफ्नो शरीरलाई सानो वा ठूलो जत्रो पनि बनाउन सक्ने घटोत्कचले मर्दा मर्दै पनि आफ्नो शरीर बढाएर शत्रु सेनाका दशौं सैनिकहरूलाई थिचेर मारेको थियो। यही घटोत्कचका छोराको नाम थियो बर्बरिक। बर्बरिकी आमा कामकण्टका पनि दानव कुलकै छोरी थिए। त्यसैले बर्बरिक दाना प्रकृतिको हुनुपर्थ्यो, तर ऊ त्यस्तो भएर गुरुकुलको अध्ययनले उसलाई सुरवीर, दानी र ज्ञानी बनाइदिएको थियो। जुवामा हारेपछि पाण्डवहरू वनवासी भएको समयमा कृष्णले नै बर्बरिकलाई गुप्त रूपमा आफ्ना पितामहहरूको रक्षा गर्न आदेश दिएको थियो। त्यति बेला भएको युद्ध अभ्यासमा बर्बरिकले आफ्नो साक्खै बाजे भीमला समेत पराजित गरेको थियो। पाण्डव वंशको तेस्रो पुस्ताको बर्बरिक महाभारतकालीन युद्धमा कसैबाट पनि पराजित हुन नसक्ने शक्तिशाली युवक थियो। सामान्य हिसाबबाट हेर्दा उसले युद्धमा पाण्डवको पक्षबाट युद्ध लड्नु पर्थ्यो, तर बर्बरिक आफ्नो गुरुको आदर्श पालन गर्दै जो कमजोर हुन्छ उसैको पक्षबाट युद्ध लड्ने घोषणा गर्छ। महाभारतको युद्धमा कौरवहरू हार्ने र निश्चित रूपमा पाण्डव पुत्रको जित हुने कुराको जानकारी कृष्णलाई मात्र हुन्छ। उसले पाँच पाण्डवलाई बर्बरिक अपराजय भएको कुरो जानकारी गराउँछ र युद्धको अन्तको समयमा पाँचै पाण्डवले बर्बरिकबाट मारिनुपर्ने स्थिति आउने भविष्यवाणी गर्छ। कुन्तीको भदाहा अनि पाण्डवहरूको रक्षक भएको हुनाले बर्बरिक आफ्नो हजुरबाहरूभन्दा कृष्णको बढी मान गर्ने चरित्रको हुन्छ। बर्बरिक कृष्णलाई समकालीन दुनियाँको सबैभन्दा बुद्धिमान मान्छे पनि मान्दछ। आफूप्रतिको भक्ति जानेको कृष्णले पाण्डव कुलको रक्षाका लागि बर्बरिकलाई दिव्य ज्ञान दिएर युद्धबाट भाग लिन वीरत तुल्याउँछ र आसुरी प्रवृत्तिको बलशाली युवक बर्बरिकलाई महात्मा बर्बरिक बनाएर महाभारत युद्धको रमिती बनाउँछ। बहादुरीका कारण अन्यायमा परेको पात्रको रूपमा धेरैले कर्णको नाम लिन्छन्। कर्ण पनि अन्यायमा परेको पात्र हो, तर त्योभन्दा चर्को अन्यायमा परेको पात्र बर्बरिक हो। समकालीन दुनियाँमा कसैबाट हराइन नसक्ने क्षमता भएको बर्बरिक कृष्णको कुट युद्धमा पराजित भएर निष्काम बस्नु परेको थियो। महाभारतले पनि कृष्णद्वारा महात्मा घोषित गराइएको बर्बरिकको चरित्र उद्घाटन गर्न कन्जुसै देखाएको थियो। यदि त्यहाँ सत्यको निष्पक्ष विवेचन हुन्थ्यो भने बर्बरिक गाथा त्यसरी नै गाइनु पर्थ्यो जसरी महाभारतमा कृष्णको गाथा गाइएको थियो। महाभारतको बर्बरिक र नेपालको बर्बरिकको जीवन कतै मेल त खाँदैन, यो चाहिँ मेरो मात्र चासोको प्रश्न हो। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ प्रदीप नेपालको उपन्यास बर्बरिकको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiआई shruti@unn.com.np। हवस् त, बर्बरिकको छैठौँ तथा अन्तिम श्रृङ्खलाको वाचनसँगै अब बर्बरिकको वाचन यहीँ पुरा भएको छ। अर्को सातादेखि मङ्गलबारको श्रुति सम्वेकमा अर्को कुनै गद्य लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिरबु बुलबुल बिदा चाहन्छौँ। शुभरात्रि। Dere din tanare, dere din tanare.